गुज़श्ता दिनों हमने आपसे पूछा था एक रिवायत के बारे में, मनसब नबी फ़क्तलूहू, जो किसी पैगंबर की गुस्ताखी करे, तोहीन करे, शब्बो सितम या गाली दे, उसको कत्ल कर दो। उसकी सनद के बारे में आपने बताया था, मुहद्दिसीन का इत्तफाक है एक ज़यीफ़ रिवायत है। लेकिन सवाल ये सामने आया है कि अगरचे एक ज़यीफ़ रिवायत है और मान भी लिया जाए कि सब मुहद्दिसीन यही कहते हैं, लेकिन पैगंबर सल्लल्लाहु अलैहि वसल्लम का अपना उसवा, अपना अमल, इससे एक मुख्तलिफ़ तस्वीर सामने आता है। अबू राफे हैं, इब्ने खतल हैं, काब बिन अशरफ हैं, मुख्तलिफ लोग हैं। पैगंबर ने ये वाज़े अल्फाज में फरमाया कि गिलाफ काबा के अंदर छुप भी जाएं तब भी इनको कत्ल कर देना चाहिए है। कहा जाता है कि इन लोगों ने गुस्ताखी की थी, इनका जुर्म ये था, और पैगंबर ने अपने अमल से साबित किया कि इनका कत्ल करवाया जाए। सवाल मेरा आज आपसे ये है कि ये बताइएगा कि इन लोगों के बारे में जो पैगंबर सल्लल्लाहु अलैहि वसल्लम के दीगर इरशादात हैं और वो सनदन सही रवायात में मनकूल भी हैं, इनके कत्ल की क्या नौीयत थी, क्या ये गुस्ताख थे, और क्या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने गुस्ताखी करने वालों को कत्ल करने की तलकीन फरमाई है?
पहली बुनियादी बात यह समझ लीजिए कि दीन में इस्तंबात अहकाम वाक़ियात से नहीं होता। यानी अगर दीन में कोई हुक्म दिया जाना है तो उसको सराहत के साथ कुरान मजीद में बयान होना चाहिए। रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम कुरान मजीद पर मबनी कोई हिदायत दे रहे हैं तो उसको भी आपके अल्फाज में सराहतन बयान होना चाहिए। इसलिए कि ये कोई मामूली बात नहीं है कि किसी शख्स के बारे में आप ये कहें कि उसको कत्ल कर दो। इंसानी जान को हुर्मत हासिल है। रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने हमें ये तालीम दी है कि ये ज़ुलहज का महीना, ये मक्के का शहर जैसी हुर्मत रखता है वैसी हुर्मत इंसानी जान को भी हासिल है। कुरान मजीद ने ये फरमाया है कि जिसने किसी एक शख्स की जान ले ली उसने पूरी इंसानियत को कत्ल कर दिया। इसका मतलब है कि बहुत बड़ा मामला है, इसके बारे में इधर उधर के वाकयात नहीं सुनाए जा सकते। अगर कोई कानून है तो जैसे चोर की सज़ा के बारे में कुरान मजीद ने सराहत से बताया है कि क्या कानून है, जानी की सज़ा के बारे में सूरह नूर में सराहत से बताया गया है कि क्या कानून है, इसी तरह से वो लोग के जो फसाद पैदा कर दें उनकी सज़ाएं पूरी सराहत के साथ सूरह मायदा में बयान हुई हैं। यहाँ मामला ये है कि अल्लाह ताला ने कुरान मजीद में ये साफ साफ ऐलान कर दिया है किसी इंसान की जान दो सूरतों के सिवा ली ही नहीं जा सकती।
अच्छा,
यानी कुरान मजीद के अल्फाज हैं, मन कतला नफसन बगैर नफसन और फसादिन फिल अर्ज़ फकअन्नमा कतला नास जमीया, दो ही सूरतें हैं जिनमें तुम किसी शख्स की जान ले सकते हो, एक ये कि उसने किसी को कत्ल कर दिया और किसास में उसको कत्ल किया जा रहा है, दूसरे ये कि वो फसाद बर्पा करने के लिए उठ खड़ा हुआ, वो लोगों की जान माल आबरू के दरपे हो गया, उसने डाके डालने शुरू कर दिए, वो औरतों की अस्मत दरी करने के लिए निकल खड़ा हुआ। ये वो फसाद की सूरतें हैं जो ज़ाहिर है कि 10 मुतय्यन की जा सकती हैं, उनका अगर किसी शख्स ने इर्तकाब किया है तो तब उसकी जान ली जा सकती है। तो ये दो सूरतें कुरान मजीद ने बिल्कुल मुतय्यन कर दी हैं, कोई रवायत इनके खिलाफ हो ही नहीं सकती, इसलिए कि अल्लाह का पैगंबर अल्लाह ताला के हदूद से आगे कभी कोई बात नहीं करता। हदीस के पूरे ज़खीरे को भी आप शुरू से ले कर आखिर तक देख लें, उसमें कोई इस तरह का कानून बयान नहीं हुआ। जब ये दोनों बातें वाज़े हो गईं तो अब वाक़ियात, वाक़ियात के बारे में सही उसूल ये है कि ये लोगों ने रिपोर्ट किए होते हैं। इस वक्त देखिए हमारी अदालत में दो बड़े मुकदमे चल रहे थे। ये हकीकत है कि जब तक आप दो चार अखबार ना देख लें आपकी समझ में नहीं आता कि आज क्या कार्रवाई हुई होगी। इन मुकदमों की रुदादें लिखी जाती हैं, मुकदमे के फैसले लिखे जाते हैं, उन पर भी बाद में बहस होती रहती है कि असल में क्या बात थी और किसी जज की फलां फैसले से क्या मुराद थी। ये बड़ा नाजुक मामला है। तो रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने अगर किसी मौके के ऊपर अमलन कोई इकदाम किया है तो उसकी रवायात देखी जाएंगी, सब रवायात को जमा किया जाएगा, दीन के जो अमूमी उसूल हैं उनके अंदर रख कर उसका तजिया किया जाएगा जैसे कि हमारे फुकहा करते हैं। ये जब तक ना हो किसी वाक्य की बुनियाद के ऊपर आप कोई कानून अख्स नहीं कर सकते।
ठीक,
यानी सही तरतीब ये है कि पहले कुरान मजीद, اس کے بعد سنت رسالت میں آپ صلی اللہ علیہ وسلم کا کوئی ارشاد ہے تو باللفظ اس ارشاد میں کیا حکم بیان ہوا ہے، یہ چیزیں پہلے متعین ہوں گی، واقعات اس کے بعد ان کی روشنی میں دیکھے جائیں گے، نہ کہ واقعات کے بیان سے قانون نکال لیا جائے گا۔ تو یہ جتنے واقعات آپ نے بیان فرمائے ہیں، میں نے اس پر ایک مضمون لکھا ہے اور اسی عنوان سے ہے، یہ جو موضوع زیر بحث ہے اسی عنوان سے ہے، وہ میری کتاب مقامات میں آپ دیکھ سکتے ہیں، اسے میں نے بتایا ہے کہ یہ جتنے لوگ ہیں یہ بہت بڑے مجرمین ہیں، ان میں سے کسی ایک چیز کو اٹھا کے آپ سزا کا ایک قانون نہیں بیان کر سکتے۔ ان میں سے وہ لوگ ہیں کہ جنہوں نے قتل کا اقدام کیا ہے، جنہوں نے جنگی جرائم کا ارتکاب کیا ہے، جنہوں نے نہایت نازک موقعوں پر مدینے کے لیے خطرات پیدا کیے ہیں، یہ ابن قتل ہی ان کو ایک ذمہ داری کے لیے بھیجا گیا ہے، ایک انصاری ان کے ساتھ تھے، انہوں نے قتل کا اقدام کر ڈالا، اس کے بعد یہ فرار ہو گئے۔ تو اس طرح کے لوگ ہیں جن کے جرائم کی تحقیق کرنی چاہیے اور اس کے بعد یہ جاننا چاہیے کہ ان کو کیوں سزا دی گئی۔ یہ سب کے سب یا تو رسالت مآب صلی اللہ علیہ وسلم کا جو اتمام حجت کا قانون ہے اس کے تحت معاندین کی صف میں آتے تھے، اور یا یہ ہے کہ یہ فساد برپا کرنے والے لوگ تھے، اور یہی ہیں کہ جن کے بارے میں قرآن کہتا ہے کہ ان کو موت کی سزا بھی دی جا سکتی ہے۔ تو یہ ہے صحیح طریقہ کسی قانون کو سمجھنے کا، نہ یہ روایت صحیح ہے نہ ان واقعات کی تعبیرات صحیح ہیں، یہ واعظوں نے اس طرح کی چیزیں بیان کرنا شروع کر دی ہوئی ہیں، ان کی کوئی حیثیت نہیں۔
ٹھیک ہے سر، بہت ہی آپ نے تفصیل سے بیان فرمایا۔ ایک ضمنی سوال مجھے یہ بتائیے گا کہ یہ جن افراد کا ہم نے ذکر کیا، ان سے علیحدہ بھی اگر کوئی شخص گستاخی کر کے اس پہ اصرار کرتا ہے، ببانگ دہل کرتا ہے، بار بار کرتا ہے، تو کیا وہ بھی فساد فی الارض کا مجرم بن سکتا ہے؟
دیکھیے، سب سے پہلے تو طے کیجئے کہ وہ کون آدمی ہے۔ اگر وہ مسلمانوں کی کسی ریاست میں رہتا ہے اور مسلمان ہے تو اس سے پوچھیں گے کہ تمہیں کیا ہوا ہے، تمہارا دماغی توازن بگڑ گیا، تم مسلمان ہو۔ مسلمان کہتے ہی اس کو ہیں کہ جو محمد الرسول اللہ صلی اللہ علیہ وسلم کو دین کا تنہا ماخذ مانے اور آپ کی حرمت، آپ کی عزت کو اپنی ہر چیز سے زیادہ عزیز رکھے، تو یہ تم نے کیا کیا ہے۔ تو وہ شخص اگر فرض کر لیجئے کہ اس کے جواب میں یہ کہتا ہے کہ نہیں، میرا تو یہ مدعا ہی نہیں تھا، میں نے تو ایسی بات سوچی بھی نہیں، یہ بات تو اس محل میں ہو رہی تھی، میں مسلمان ہوں، میں رسالت مآب صلی اللہ علیہ وسلم کو اللہ کا آخری پیغمبر مانتا ہوں، تو مجھے یہ بتائیے پھر آپ کو کیا حق ہے کہ آپ اس کے گلے میں کوئی الزام نامہ لٹکائی دیں گے۔ اچھا، وہ سرکشی اختیار کر لیتا ہے اور یہ کہتا ہے کہ میں تو یہی کام کروں گا، تو اس میں کوئی شک نہیں کہ پھر وہ فسادی ہے۔ اس طرح کے فسادی لوگوں کے لیے قرآن مجید کی سورہ مائدہ میں اللہ تعالیٰ نے ایک پورا قانون بیان کر دیا ہے، اس کے تحت دیکھا جائے گا، نمٹا جائے گا۔ اس میں یہ بھی بیان کیا ہے کہ اگر مجرم کسی رعایت کا مستحق ہے تو اسے کم سزا بھی دی جا سکتی ہے، اور رعایت کا مستحق نہیں ہے تو سخت ترین سزائیں بھی دی جا سکتی ہیں۔ لیکن تلقین کرنا، نصیحت کرنا، پہلے اس کا مدعا پوچھنا، اس کو موقع دینا، یہ ساری چیزیں ہوں گی۔ وہ مسلمان نہیں ہے، آپ کی ریاست میں رہتا ہے، تو یہ کہیں گے کہ بھائی تم مسلمانوں کے درمیان میں رہتے ہو، تو کیا تمہیں معلوم نہیں ہے کہ اس طرح کے معاملات میں آدمی کو شائستگی اور تہذیب سے کام لینا چاہیے؟ تنقید کرنا یہ تو ہر غیر مسلم کا حق ہے، اس لیے کہ وہ تو مانتا ہی نہیں ہے، لیکن تضحیک کرنا یا اس طرح کی توہین آمیز کلمات کہنا، یہ تو کوئی کسی کے ماں باپ کے بارے میں بھی کہے تو اس کی گوشمالی ہونی چاہیے اور اس کو تنبیہ کرنی چاہیے۔ اگر دنیا میں کسی جگہ کوئی آدمی یہ کام کرتا ہے تو ہماری تو وہ ریاست نہیں ہے، تو وہاں آپ کیا کریں گے؟ وہاں وہ آپ کی دعوت کا مخاطب ہے، اس کے سامنے اس چیز کو واضح کریں کہ تم کیوں یہ کر رہے ہو، اور اس کو بتائیں کہ رسالت مآب صلی اللہ علیہ وسلم کا دین کیا ہے، دعوت کیا ہے، پیغام کیا ہے۔ اس لیے کہ یہ ہو ہی نہیں سکتا کہ کوئی آدمی جب تک اس کا ذہنی توازن خراب نہ ہو جائے اس طرح کی بات کرے، دراں حالے کہ اس کی کوئی بنیاد نہ ہو۔ وہ کیا ہوگا؟ اس نے یا اللہ کی کتاب کی کسی بات کو غلط سمجھا ہوگا، کسی روایت کو غلط سمجھا ہوگا، مسلمانوں کی کسی عمل کی بنیاد پر رد عمل میں مبتلا ہوا ہوگا۔ اس کو درست کریں اور استدلال سے بات کریں۔ خلاصہ کلام کا یہ ہے کہ دین، دین کے مقدمات اور دینی حرمتیں اور دین کے تصورات کی حفاظت، یہ استدلال سے ہوتی ہے، بندوق کی نوک سے نہیں ہوتی۔